यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाई बहुमत सहित विश्वासको मत प्राप्त। विश्वासको मतको पक्षमा 188 मत। नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी तीव्र आर्थिक विकासका लागि देशलाई अघि बढ़ाउन कांग्रेस र एमाले सहकार्य गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा पदबाट राजीनामा। दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान। र बंगलादेशको सर्वोच्च अदालतद्वारा यस वर्षको जूनमा गरिएको आरक्षण सम्बन्धी फैसला बदर।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाई बहुमत सहित विश्वासको मत प्राप्त गर्नुभएको छ। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा प्रधानमन्त्री बन्नुभएका ओलीले पक्षमा 188 मत प्राप्त गर्नुभयो भने विपक्षमा 74 मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा 263 जना सांसदहरूको उपस्थिति रहेको र कुनै पनि पक्षमा मत दिन्न भन्ने पक्षमा एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो। यसअघि संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी आशा र उत्साहको संचार गर्न तथा देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढ़ाउन नयाँ सरकार बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले अहिले सिंगो देश निराशामा रहेको, आयात र निर्यात दुवै घटेको, लक्ष्य अनुसारको राजस्व उठ्न नसकेको, बैंकहरूमा पैसा थुप्रिएको तर कर्जा प्रवाह निरन्तर घट्दै गएको, कर्जा तिर्न नसक्दा कालो सूचीमा पर्ने व्यवसायीको संख्या बढ़दै गएको जस्ता अवस्थालाई परिवर्तन गरी निजी क्षेत्रमा आशाको संचार गर्न र अर्थतन्त्रलाई गति दिन सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो।
ब्याङ्कमा पैसा थुप्रिएको छ, ब्याज दर पनि न्यून छ, तर पनि लगानी गर्न तत्पर हुने व्यवसाय छैन। कर्जा विस्तार घटेको घटै छ, कोही कर्जा लिन तयार भइरहेको छैन। बजारमा माग घटेको छ, व्यवसायीहरूले सहयोग र प्रोत्साहन पाउनुको साटो सरकारी निकायबाटै अनावश्यक दुःख पाएको गुनासो गरेको गरिन्छ। यस्तो लाग्छ, घटेको बजार माग र सरकारी तौर तरिकाका कारण उद्योगी व्यवसायीहरू मरिच चाहिँ चाउरिएका छन्। विकास निर्माणका काम लथालिङ्ग छन्। करिब 60 लाख भन्दा बढ़ी जनता निरपेक्ष गरिबीको बुङ्ग्रोमा पिछिरहेका छन्। भ्रष्टाचारले सीमा नाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लामबद्ध युवा युवतीहरूको भीड़ देखिन्छ। देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको संचार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको।
प्रधानमन्त्री ओलीले युवा पुस्ता विदेशिने क्रम बढ़दै गएको र देशप्रति जनताको भरोसा टुटेको अवस्थामा बनेको अहिलेको सरकारले शुरू भएका विकास निर्माणका कामलाई गति दिई तोकिएको समयभित्र सम्पन्न गर्नु, आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने, उद्योगको प्रवर्धन गर्ने सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सूचना प्रविधि, पर्यटन, ऊर्जा, कृषि र वन क्षेत्रलाई सरकारले आर्थिक वृद्धिको प्रमुख सम्वाहकका रूपमा पहिचान गरेको उल्लेख गर्नुहुँदै उद्योग व्यवसायीहरूलाई आफ्नो सोच तथा लगानी यिनै क्षेत्रमा केन्द्रित गर्न आग्रह गर्नुभयो।
तर विकासमा हामीले तीव्र फड्को क्वान्टम लिप मार्नु परेको छ। हाम्रो विकासको ढाँचा गति र संस्कृति परिवर्तन नगरी भएकै छैन। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बेला आएको छ। त्यसैले आज सरकारको प्राथमिकता यस सम्मानित सदन मार्फत सबैमा स्पष्ट पार्न चाहन्छु। यस सरकारले सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, कृषि तथा वन उद्योग र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख सम्वाहकका रूपमा विकास गर्नेछ। म स्टार्टअप उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो सोच नवीनता र लगानीलाई यी क्षेत्रमा केन्द्रित गर्न हार्दिक आह्वान गर्दछु।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको मनोबल बढ़ाउँदै यसलाई देशको प्रमुख उत्पादन संयन्त्रको रूपमा विकास गर्ने र दैनिक उपभोग्य वस्तुको उत्पादन तथा रोजगारीका अवसर वृद्धि गर्नका लागि सरकारको ध्यान केन्द्रित रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले गरीबी अभाव र भोकमरीको अन्त्य गर्ने परिणाम निकाल्ने गरी सरकारको नीति कार्यक्रम र बजेटमा परिमार्जन गर्ने भ्रष्टाचारमा शून्य सहनशील ताको नीति लिई सुशासन कायम गर्ने र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो।
सभामुख महोदय, अझै हाम्रा दिदीबहिनी दाजुभाइहरू गरीबी अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन्। वर्तमान सरकारले यस अवस्थाको अन्त्य गर्नेछ। यसका लागि खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक गराउनेछौं। यस कामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय परिचालित हुनेछन्। सड़कमा बाल बालिकाको बिहाल हुन नदिन हामीले मन्त्री परिषदबाट निर्णय गरिसकेका छौं। जुनसुकै भूगोलमा जन्मिएको भए पनि बाल बालिकालाई भोकै मर्न दिइन्न, कुपोषणको शिकार हुन दिइन्न। स्कूल जान नपाएका, पढ्न नपाएका, जाडोमा न्यानो लुगा लगाउन नपाएका, वर्षमा ओत लाग्ने छानो नभएका अनि भोक लागेका बेला खान नपाएका बाल बालिका र जनता नै यस सरकारको सबभन्दा प्रमुख चासो, चिन्ता र सरकारका विषय हो।
प्रधानमन्त्री ओलीले कानूनको शासन र जनताका हक अधिकार सुनिश्चित गर्ने तथा न्यायालयप्रति जनताको विश्वास तथा भरोसा बढ़ाउनतर्फ सरकारको ध्यान केन्द्रित रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र, सवारी दर्ता तथा नवीकरण लगायतका सेवालाई अनलाइन प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाउने, विद्यालय शिक्षा विधेयक, निजामती विधेयक लगायत सदनमा विचाराधीन विधेयकहरू यथाशीघ्र निष्कर्षमा पुर्याउने तथा जलवायु परिवर्तनका असरबारे विश्वको ध्यान आकर्षण गर्ने उद्देश्यले सगरमाथा संवाद सञ्चालन गर्ने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतामा बढ़दै गएको निराशालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउन, देशभित्रै रोजगारीका अवसरहरू सृजना गर्न सरकारले ठोस योगदान दिने विश्वास लिएको बताउनुभयो। सभापति देउवाले सबै राजनैतिक दलहरू बीचको सहमतिका आधारमा संघीय गणतन्त्रात्मक व्यवस्था र समावेशिता थप बलियो बनाउने गरी संविधानको संशोधन हुने बताउनुभयो।
मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरू सृजना गर्नेछ। भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ। संविधान प्रारम्भ भएको 8 वर्ष पूरा भएको छ। यसको सबल पक्ष, दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्न लोकतन्त्रको स्वाभाविक अभ्यास हो। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरू बीच संवाद सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं।
सभापति देउवाले राजनीतिलाई स्थिरता दिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच 7 बुँदे सहमति भई अहिलेको सत्ता गठबन्धन बनेको उल्लेख गर्नुहुँदै यसले जनताको अपेक्षा बमोजिम काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले गलत तथ्याङ्क प्रस्तुत गरी भ्रम छर्ने प्रयास गर्दा जनतामा निराशा बढ़ेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सुशासनको पक्षमा निर्मम पूर्वक अगाडि बढ़छ भन्ने विश्वास गुम्दै गएको उल्लेख गर्नुहुँदै आफूहरू प्रतिपक्षमा रहने र सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबैलाई अटाउने नयाँ व्यवस्था बनाएर मुलुकलाई निकास दिन आवश्यक रहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतका त्रुटिहरूको समीक्षा गरी जनताका आशा र अपेक्षा पूरा गर्न प्रधानमन्त्री तथा सरकारलाई आग्रह गर्नुभयो। यसअघि संसद बैठकको शुरूमा सांसदहरूले उपसभामुख इन्दिरा राणाले प्रवेश आज्ञा भिसाका लागि अमेरिकी दूतावासलाई सिफारिश गरेको विषय, वृद्ध वृद्धाहरूलाई परिचय पत्र बनाउन भइरहेको कठिनाई लगायतका विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले अमेरिका जानका लागि 5 जनालाई सिफारिश गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गर्नुभयो। नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले उपसभामुख इन्दिरा राणाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रश्न पारेको आरोप लगाउनुभयो। सांसद माधव सापकोटाले संवैधानिक परिषदको गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भन्ने प्रतिपक्षीय दलले सशक्त प्रतिवाद गर्ने भन्दै राजनैतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राणा मगरलाई मीडिया ट्रायल गरेर मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिनुभयो। सांसदहरूले 70 वर्ष नागिसकेका नागरिकता भएका व्यक्तिलाई राष्ट्रिय परिचय पत्र दिइरहनु आवश्यक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। डेडिकेटेड र ट्रंक लाइनका विषयमा विभिन्न तीनवटा चरणमा विवाद रहेको र संसदीय समितिले नै निर्देशन दिएको र अघिल्लो सरकारले हाल गर्ने भनेको अवस्थामा अहिले डेडिकेटेड र ट्रंक लाइन बक्यौदा विवाद मिलाउने नाममा 8 अर्ब बक्यौदा रहेको रकममा चलखेल गर्न खोजेको पनि सांसदहरूले आरोप लगाउनुभयो। सांसदहरूले बाढ़ी र पहिरोबाट भइरहेको क्षति र जोखिमका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै उद्धार उपचार र राहतमा ध्यान दिँदै जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनु भएको छ। हिजो प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्रीले आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। मुख्यमन्त्री शालिग्राम जमकटेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा 168 उपधारा 2 बमोजिम सरकार गठनका लागि भोलि 5 बजेसम्मको समय तोक्नु भएको छ। नयाँ राजनैतिक समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जमक कट्टेलले हिजो दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनु भएको थियो। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जमक कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुन्जेलसम्म उहाँलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ। यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गर्नुभएको छ। उहाँले नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने तयारी गर्नुभएको हो। लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा 168 उपधारा 2 बमोजिम नयाँ सरकार गठनका लागि आजसम्म दावी पेश गर्न आह्वान गर्नुभएको हो। यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोगबहादुर महराले हिजो बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो। केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमाले गर्ने सहमति भएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति विरूद्धमा परेको रिट निवेदनको सुनवाईका लागि संवैधानिक इजलासमा पठाएको छ। सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रधानमन्त्री नियुक्ति विरूद्ध परेको रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। रिट निवेदकले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा पुनः सरकार गठनको आह्वान गरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थाको उल्लंघन गर्नुभएको जिकिर गरेका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन बीच हिजो शिष्टाचार भेट भएको छ। भेटमा उहाँहरूबीच नेपाल अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो। त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरूङको सचिवालयले जनाएको छ। त्यस अवसरमा मन्त्री गुरूङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासतर्फ समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताउनु भएको थियो। राजदूत थम्सनले मन्त्री गुरूङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको 46 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन्। पुष्पलाल स्मृति प्रतिष्ठानले किर्तिपुर 4 चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धांजलि सभा, गोष्ठी लगायत कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रममा तत्कालीन निरंकुश सहनिया राणा शासनको अन्त्य गर्न विक्रम सम्वत 2006 कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उहाँको जीवनीमा आधारित श्रव्य दृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विक्रम सम्वत 1981 असार 15 रामेछापको भंगेरीमा भएको थियो भने विक्रम सम्वत 2035 साउन 7 गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 130 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीका अनुसार काठमाण्डु उपत्यकामा 2 कोशी प्रदेशमा 22, मधेस प्रदेशमा 5, बागमती प्रदेशमा 24, गण्डकी प्रदेशमा 38, लुम्बिनी प्रदेशमा 23, कर्णाली प्रदेशमा 7 र सुदूरपश्चिम प्रदेशमा 9 गरी जम्मा 130 जनाको मृत्यु भएको छ। यसै गरी बाढ़ी पहिरोकै कारण हालसम्म काठमाण्डु उपत्यकामा 9, कोशी प्रदेशमा 34, मधेस प्रदेशमा 9, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 29, लुम्बिनी प्रदेशमा 9, कर्णाली प्रदेशमा 33 र सुदूरपश्चिम प्रदेशमा 14 गरी जम्मा 144 घाइते भएका छन्। बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2, मधेस प्रदेशमा 1, बागमती प्रदेशमा 2, गण्डकी प्रदेशमा 1, लुम्बिनी प्रदेशमा 1, कर्णाली प्रदेशमा 1 र सुदूरपश्चिम प्रदेशमा 1 गरी 9 बेपत्ता भएका प्रवक्ता कार्कीले बताउनुभयो। उक्त अवधिमा विपदका घटनाबाट 3998 घर परिवार विस्थापित भएको प्रहरीको भनाइ छ। बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरूमध्ये हिजो मात्र 420 स्वदेश फर्किएका छन्। हवाई मार्गबाट 115 र बाँकी 305 काकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले जानकारी दिनुभयो। मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा जापान सरकारको अनुदान सहयोगमा जाइकाले खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याएको छ। आयोजना सम्पन्न भएपछि त्यहाँका 1,00,000 बढ़ी जनसंख्या लाभान्वित हुने नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
जापान सरकारको अनुदान सहयोगमा जाइकाले विराटनगर महानगरपालिका क्षेत्रमा खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याएको छ। जापानी एन 2,29,10,00,000 रुपियाँको लागतमा जाइकाले महानगरपालिका क्षेत्रमा खानेपानी आयोजना सुधार गर्न लागेको हो। विराटनगर महानगरपालिकाको 19 वडा मध्ये 18 वडामा विस्तार हुने सो आयोजनाबाट 1,00,000 बढी जनसंख्या लाभान्वित हुने नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयका सूचना अधिकारी होम प्रसाद चौलगाईको भनाइ छ।
महानगरपालिकाको 19 वडा मध्ये 19 छोडेर 18 वडामा चाहिँ पानी विस्तार गर्ने भनेर चाहिँ लाग्नु भएको छ। उहाँहरूले चाहिँ लगभग 100 किलोमिटर पाइप चाहिँ विस्तार गर्ने भन्ने योजना छ जाइकाको। वडा नम्बर 5 16,50,000 लिटरको एउटा ट्याङ्की बन्दैछ, अनि त्यहाँ एउटा प्रशासनिक भवन बन्दैछ, त्यहीनरी 3 ओइल बन्दैछ, फिल्टर प्लान्ट एउटा बन्दैछ र अन्डरग्राउन्ड एउटा ट्याङ्की बन्दैछ। देवकटा चोकमा पनि 3 ओइल बन्ने, एउटा फिल्टर प्लान्ट बन्ने र एउटा अन्डरग्राउन्ड ट्याङ्की बन्ने दुई ठाउँ भयो। अर्को 3 पैनीमा पनि त्यस्तै 3 ओइल बन्ने, एउटा अन्डरग्राउन्ड ट्याङ्की बन्ने र एउटा फिल्टर प्लान्ट बन्ने। मुनाल पथमा पनि 3 ओइल, एउटा फिल्टर प्लान्ट र एउटा अन्डरग्राउन्ड ट्याङ्की बनेर चाहिँ यो सिस्टमको सबै पानी चाहिँ नयाँ तरिकाले उत्पादन गरेर 100 किलोमिटर पाइप विस्तार गरेर त्यहाँबाट चाहिँ सप्लाई गर्ने भनेर चाहिँ जाइका चाहिँ लागिरहनु भएको छ।
आयोजना सञ्चालनमा आएपछि दैनिक 2 करोड़ लिटर पानी उत्पादन र फिल्टर हुने जनाइएको छ। अहिले विराटनगरको 7 ठाउँको खानेपानी ट्याङ्कीबाट पानी वितरण भए तापनि पर्याप्त मात्रामा खानेपानी उपलब्ध हुन सकेपछि सो परियोजना शुरू भएको हो। समयमै परियोजना सम्पन्न गर्नुपर्ने नगरवासीको भनाइ छ। विराटनगर सातकी गीता विश्वकर्मा र सावित्री ढकाल।
यो धेरै नै खुसीको कुरा हो। विराटनगरमा चाहिँ अहिले पनि खाने पानीको समस्या धेरै नै छ। जुन प्रोजेक्ट आइरहेको छ चाँडै भन्नु पर्यो।
हामीलाई खाना पानीको एकदमै ठुलो समस्या छ। जाइका यो प्रोजेक्टले चाहिँ खाने पानीको जुन कार्यक्रम गर्दैछ त्यो चाहिँ एकदम छिटो भन्दा छिटो आइदियोस्।
जापानको सिमुजु कर्पोरेसनले निर्माण गर्न लागेको सो आयोजना सन् 2026 मे महिनामा सम्पन्न हुनेछ। आयोजनाको ठेक्का सम्झौता सन् 2024 अप्रेलमा भएको थियो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। साउन महिना र सोमबारको दिनलाई भगवान शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा भक्तजनको भीड़ लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको सर्वोच्च अदालतले यस वर्षको जून 5 गरिएको आरक्षण सम्बन्धी फैसलालाई बदर गरेको छ। एक महिना पहिले तल्लो अदालतले सन् 2018 सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्ट्याउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो। आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबीच झडप निम्ति आएको थियो। आन्दोलनका क्रममा 151 जनाको मृत्यु भएको छ। दंगा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बंगलादेशका विभिन्न शहरमा सैनिकले गस्ती गरिरहेका छन् भने बिहिबारदेखि देशव्यापी इन्टरनेट अवरोध भएको छ। सर्वोच्च अदालतले हालै पुनः शुरू गरिएको सरकारी जागिरका आवेदकहरूको चयनका लागि आरक्षित योजनाको वैधताको बारेमा अर्को महिना निर्णय गर्ने तालिका रहेको थियो। तर देशव्यापी संघर्ष तीव्र भएपछि निर्णयलाई एक महिना पहिले सुनाएको छ। यो फैसलाले आरक्षित रोजगारीको संख्यालाई सबै पदहरूको 56% घटाएर 7% झारेको छ। तर प्रदर्शनकारीहरूको माग पूरा गर्न असफल भएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयको समग्र सुधारका लागि कार्ययोजना बनाउन सुझाव संकलन गर्ने गरी 10 छलफल शुरू गरेको छ। मन्त्रालयमा नै सञ्चालन हुने 10 छलफलको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा गरिएको बताउनुभयो। मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौतीलाई सामना गर्ने गरी सुझाव संकलन शुरू गरिएको भयो। उहाँले विभिन्न पक्षको सुझाव अनुसार कार्ययोजना निर्माण गरेर सही बमोजिम सुधारका कार्य अघि बढाउने बताउनुभयो। साउन 15 सञ्चालन हुने अन्तर्क्रियामा निजी क्षेत्रका छात्र संगठन, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा आइतबार सम्पन्न खेलमा नेपाल 3-0 सेटमा पराजित भएको छ। दोस्रो खेल सोमबार हुनेछ। नेपाल स्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो। नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेशनल लीगको तयारीका रूपमा लिएको छ। प्रतियोगिता साउन 19 नेपालमै हुँदैछ। काभा U20 महिला भलिबल च्याम्पियनशीपमा नेपालले सेमी फाइनलमा किर्गिस्तानसँग खेल्ने भएको छ। लीगको अन्तिम खेलमा श्रीलंकाले किर्गिस्तानलाई 3-2 पराजित गरेपछि नेपालले सेमी फाइनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो। लीगमा अपराजित श्रीलंका 3 जित्दै 8 जोडेर शीर्ष स्थानमा रह्यो। 2 र 1 5 जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा 1 र 2 नतिजा निकालेको नेपाल 3 तेस्रो र सबै 3 हारेको घरेलु टोली मालदिव्स 14 स्थानमा रह्यो। लीगमा पहिलो श्रीलंका र चौथो भएको मालदिव्स बीच पहिलो सेमी फाइनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपाल बीच दोस्रो सेमी फाइनल हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही। सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 34.3 मिलिमिटर, सापेक्षिक आर्द्रता 7%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाई बहुमत सहित विश्वासको मत प्राप्त। विश्वासको मतको पक्षमा 188 मत। नागरिकमा बढ़दै गएको निराशा अन्त्य गरी तीव्र आर्थिक विकासका साथ देशलाई अघि बढ़ाउन कांग्रेस र एमाले सहकार्य गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा पदबाट राजीनामा। दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान। र बंगलादेशको सर्वोच्च अदालतद्वारा यस वर्ष को जुनमा गरिएको आरक्षण सम्बन्धी फैसला बदर। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।